नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन लिएर आइपुगेका छौं। यसको दोस्रो श्रृङ्खलासम्म हामीले गएको साता वाचन सुन्यौं। यो उपन्यास बारे इन्द्रबहादुर राई आफ्नै भूमिकामा लेख्नुहुन्छ, मैले देखेँ जीवन चलिरहेछ तर सुव्यवस्थित भयो, ठिक्क ठिक्क मिलेर चलेको छैन। यो उपन्यासलाई मैले त्यसरी नै नमिलाएको छु। मैले जीवनलाई एकध्येयता वा एक विषयको रासायनिक शुद्धता तथा एकाग्र प्रकृति देखिनँ। प्रेम जस्तै भावहरूको माउ हो, यसलाई चलाएपछि जम्मै हाम्रा भाव भावनाहरू जागेर छलबलाउँछन्। यसको पछि कुद्नेले पनि तर अनेक बीचबीचमा अरू काम गर्छन् जुन जीवन बुझ्नलाई उत्तिकै महत्त्वपूर्ण छन्। जीवनमा यस्तो हुँदो रहेछ भने साहित्यमा अरू किसिम हुनुहुँदैन, नचाहिने मात्र उपन्यासमा हुनुहुँदैन भन्छन्। तर यस उपन्यासमा त्यस्ता पात्रहरू छन्, उपन्यासमा तिनीहरूको आवश्यकता नै नभए पनि कारण मैले देखेको संसारमा चाहिने मान्छेहरू मात्र छैनन्। जीवनभरि सँगै बसेर पनि हामीलाई कसैले असर पारेन भने त्यो पनि कथा हो, नहुनुको रोचक कथा हो। साहित्य जीवन र जगतको अनुकरण गर्छ तर परिष्कृत अनुकरण ठेलीहरूमा लेखेको सिद्धान्त यही छ भन्दै इन्द्रबहादुर राईले लेख्नुभयो। अब आज हामी इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको तेस्रो श्रृङ्खला वाचन सुन्छौ पृष्ठ 31 बाट। जनक नामगेलको कुरा सुनाउँदै थिए। खरानी रङको मुलायम गलबन र कोठे ट्विटको तीन टाँके कोट लागेको जनक टिबी रोगको जानेफकार विशेषज्ञ नै भएर एक्सरे फोटो हेर्ने कायदा, पैच पाउडरको उत्तमता, स्टेप्टोमसिनको अवगुण सब सब बताउँदै थिए। लिभरको हेपेटाइटिस र लङको ट्युबरकुलोसिस छुट्याउन नसकी स्पुतुम नेगेटिभ कि पोजिटिभ भन्दै जेनरल हस्पिटल र चेस्ट क्लिनिकका डाक्टरहरू लडिरहेका यसबीचमा बिरामी खलास भएको कुनै एक कथा पनि जनकले सुनाए। ड्यानियल बाबु धैर्यसँग सब सुनिरहे। बीचबीचमा पत्यार र तारिफको भाव प्रकाशन गर्दै जनकलाई उत्साहित पनि गर्दै थिए। रविले देख्यो सबभन्दा मनोयोगी भएर इसाबेलले जनकको भाषण सुनिरहेकी छन्। प्रत्युत्तरमा तर एक शब्द पनि बोल्दिनन्। आफ्नो आँखालाई सिने क्यामेरा बनाएर क्लोजअपको टेक्निक लाएर रविले इसाबेललाई एक फेरा हेर्यो। लामो मुहडा, एकदमै उज्याला र काला ठुल्ठुला कोष परेका आँखा, नरम तर अग्लो इखालु नाक, स्वस्थ निरोगिताको प्रमाण जस्तो लामो सेतो भरिलो घिच्रो, सेतो घिच्रोमा घुच्चुक नेरेका थुप्रै केसहरू घुम्रेर बसिरहेका रविलाई हेर्न नहुने केही हेरे जस्तो लाग्यो। मुजुरे हरियो रङको काश्मीरी रेशमको सारीमाथि लगाइराखेको निखर कालो लेडिज कोटले आज इसाबेललाई तरुणी युवतीको भन्दा धेरै बढ्दा वयस्क स्त्रीको भाव गम्भीरता प्रदान गरेको थियो। दुईटा बाटेर बिना रिबन छोडेको केसलाई खोप पारेर पातलो जालीमा कैद गरेको भए इसाबेलको छेउमा आजै रवि निरुत्साहित हुने थियो, उसको मनै पर्ने मर्ने थियो। इसाबेल पोहोरसालै प्रवेशिकामा बसेकी थिइन्। आधा परीक्षा दिएर ज्वरोले असफल भइन्। रकभिलमा बडियामासँग बसी फेरि अब 5 महिनापछि परीक्षा दिने भएकी छिन्। पास भएपछि साइन्स पढाएर डाक्टरी गराउने बाबुको इच्छा छ। छोरीले बाबुको रजालाई आफ्नै मनको बनाएकी छिन्। डानियल बाबुहरू गए। कोठामा रवि एक्लै छक्क परेर बसेको छ। आफूलाई उत्तेजित र हर्षित भएको अनुभव गर्यो। उठेर झ्याल नखोली पर्दा हटाएर बाहिर चियायो। कोही देखेन। परसम्म पुर्याइ फर्किरहेका जनकलाई देखेर रवि भान्साकोठातिर पस्यो। भान्साकोठामा सीता, बाबुनी, दिव्या सब थिए तर रवि पसनासाथ कसैले केही बोलेनन्। रवि निस्केर आयो। एकछिनमा आइपुग्यो पार्थिव। इसाबेल बाबुसँग त्यही घरमै आएको कुरा एक सासमा रविले बतायो। तकदिर राम्रो, पार्थिवले रविको निधारमा हेर्दै गफ गरेर भन्यो। यो आइतबार बजारदेखि डोको किनेर ल्याउनु, त्यसमा दुध दुहुनु, त्यसमा पनि सफल हुन्छौ। रविले आफूलाई सतर्क गराउँदै पनि केही फुर्किसकेको अनुभव गर्यो। कति उज्यालो अनुहार कि कति सेती भन्यो रविले आफैलाई। तर याद राख भन्यो पार्थिवले, हेर्दा सेतो छाला छान्दा खस्रो हुन्छ, कुन्ने किन पहेँलो पहेँलो हुन्छ नरम। त के भयो सोध्यो रवि। स्पर्श गर्दाको सानो एकांश निराशा तिम्रो भाग्यमा छ। रवि अझै खुसी भयो। आँखा कति ठुला ठुला, फेरि भन्यो रविले। नाटक खेल्दा भाव प्रकाश गर्नमा त्यस्ता आँखा साह्रै सहायक हुनुबाहेक त्यस्ता आँखा भएकीलाई जिस्काएर पनि रुवाइरहनु पनि बडा मजा आउँछ। पार्थिवले भनेर आफै मजा मारिरहेको थियो। होइन पार्थिव, इसाबेल साँच्चै राम्री छ त? मैले छैन भनेको छुइनँ, भन्यो पार्थिवले। राम्री छ, एउटा कागजको चक्र काटेर ब्याट्रीले चल्ने बनाएर केशत्र लगाइदियो भने सरस्वतीको मूर्ति नै हुन्छ। रविले हेऱ्यो पार्थिवलाई, पार्थिवले हेऱ्यो रविलाई। एकछिनमा दुवै अलिअलि हाँसे। सरस्वतीको मूर्ति जस्तो हुँदैन, भन्यो रविले। मूर्तिहरू जत्तिकै सुन्दर भए पनि उदास हुन्छ। इसाबेल उदास छ। आई सी, अङ्ग्रेजीमा उच्च स्वरमा भन्यो पार्थिवले। तिमी साँच्चै नै प्रेममा छौ? अङ्ग्रेजीमा जवाफ दियो। रविले सोध्यो, नाउ डु यु एडभाइज मी टु वाट, टु राइट हर ए लेटर? मस्ट डेफिनेटली नट। रविलाई चौकीमा बसाएर अग्लो तन्दुरुस्त स्वस्थ पार्थिवले आफ्नो रातो अनुहार उसैको मुखैमा निहुराएर दुई कुममा हातले पक्री भन्यो, मान्छेको कलर बोन साह्रै कमजोर हुन्छ, हेर यी यसो हेर्दै सरिहालेको। रिसाएर रविले आफ्नो कोटको कुमको प्याड मिलाएर सोध्यो, तिम्रो भन्ने कुरा यही हो? होइन, कोठामा टहल्दै भन्यो पार्थिवले, यो बिसौँ शताब्दीको पनि पछिल्लो भाग हो। माघी बिहा बाजेहरूको चलन थियो, केटा र केटीलाई नसोधेरै पनि बिहा हुन्थ्यो। त्यस बेला चार आँखा जुत्ने दुई पानपत्ती दिलको मिलन हुने कुरै थिएन, भाग्य र जीवनको संयोग थियो। त्यसपछिको चोरी बिहा बाबुहरूको पालाको फेसन हो, चिठी लेखेर प्रेम गर्ने व्यापार चोरी बिहाको बाई प्रोडक्ट हो। अब तिमी पनि त्यही पुरानो बाटो पहिल्याउने? आफूलाई नयाँ विचारको युवक सम्झने रवि नवीनताको यस क्षेत्रमा बिलाखबन्द पर्यो। अब युग डाइरेक्ट नेगोसिएसनको छ, भन्यो पार्थिवले। भाइ बहिनी साथी नोकर्नीको हातमा गरी प्रेमपत्र पठाउने युग पुरानो भयो, जस्तो राजदूत पठाउने कूटनीति कर्मचारी राख्ने चाल पोलिटिक्समा नचली अचेल सम्पित टकको युक्ति लिइन्छ। अब त हामीले अङ्ग्रेजी फिल्म र नोभेलको हिरोले जस्तै सोझै प्रत्यक्ष उपस्थितिमा हनी आई लभ यु भन्न सक्नुपर्छ। हाम्रा हिरोइनहरू पनि ओ बट दिस इज सो सडेन भन्न सिक्नुपर्छ। पार्थिव पुरा मन खोलेर हाँस्न लाग्यो। रवि पनि नहाँसी बस्नै सकेन। अन्तमा रविले सोध्यो, तिमी त्यसै गर्छौ? म, पार्थिवले आफै नआउनाले देखाएर भन्यो, मेरो बेग्लै कुरा छ। रविले केही सोधेन, आफ्नो पुरा उचाइमा उभिएर अनुहारमा गम्भीरता ल्याई चौकीमा बसेको रविलाई तीखो नजरले हेर्दै भन्यो पार्थिवले, म त प्राचीनको पुजारी, मलाई केटा हेरिदिनुहुन्छ बाबुले, चारैतिरको विचार राखेर परन्तु सम्मलाई हुने, केटी जातको हुनुपर्छ, राई मेरो जात, थर मेरो चामनिङ, सामा बाँभोचा, पाछा वा बुली कुरेपा, यी सब बचाएर हाडफोरा नभई मैले बिहा गर्नुपर्छ। हिन्दू म्यारिज एक्टको डिग्रिज अफ प्रोहिबिटेड रिलेसनसिप हामी झर्रा राईलाई चाहिँदैन। तिमी भनौला नाक चेप्टा चिम्रीहरू सुन्दरी हुँदैनन्, कटदार हुँदैनन्, बम्बमा कुनै राइनी अझसम्म हिरोइन भएकी छैन, त्यो त प्रोपोगान्डा हो। मङ्गोलीय सौन्दर्यको कदर बुझ्नलाई आँखा रत्याउनु पर्छ, अभ्यास गराउनु पर्छ। पार्थिवले कति कुरा साँचो मनले भनेको, कति चाहिँ बित्थामा जोडेको रविले थाहा पाउन सकेन। अर्धसत्यहरूको लहरमा सत्य नै हरायो। उग्र राष्ट्रवादी भूदेवको प्रभाव छोरामाथि उल्टै वा सुल्टै परेको आज तक रविले केलाएको थिएन। संसारको कुनै पनि उलाह कुरालाई एकदम नआसी एक क्षण आफैले पनि पत्याएर विश्वासुले पारी भन्न सक्ने क्षमता पार्थिवमा छ। भूदेव उग्र राष्ट्रवादी, नेपालीहरू बसेका दार्जिलिङ, सिक्किम, भोटाङ र आसामका भागहरू सब रुलेका छन्। पाकिस्तान पनि पुगेका थिए, तर भारत विभाजन हुनुभन्दा अघि नै। नेपाल पहाडका दृश्यहरू तिनका आँखामा परेका छैनन्, तर पनि त्यो देश उसलाई अति प्रिय छ। भूदेवेश्व पनि भन्छन्, मानिस त के झिङ्गासम्ममा पनि भेद छ। इन्डियाका झिङ्गाहरू फोहोर खाएर किटाणु सार्ने हुन्छन्, तर हाम्रो पहाडको दैदुधमा खेल्ने झिङ्गाहरू त्यस्ता होइनन्। तपाईँले आफूमा भएका दुर्गुणहरू कसैमा पनि देख्नुभयो भने उसप्रति सहानुभूति हुनुपर्ने हो, तर मनमनै थाहा नभए तपाईँ उसलाई घृणा गर्न लाग्नुहुनेछ। तपाईँमा नभएका दुर्गुणहरूमा देख्नुभयो भने बरु त्यसलाई दया गर्नुहुनेछ। मानव मन यस्तै छ। रविले तर आफूमा भएकै एक दुई गुण पार्थिवमा पनि देखेर उसलाई प्रेम गर्दछ। अब आफूमा नभएका गुणहरू भूदेव बाबुमा देखेर रवि उनलाई सम्मान र श्रद्धा गर्दछ। रवि बदलियोस्, चरित्र सम्बन्धमा उसका विचारहरू बदलियो, त भोलि नै यी व्यक्तित्वहरूप्रति रविको पारस्परिक भावना पनि बदलिनेछ। यी सबै कुरा एकैचोटि रविको मनमा आयो, जन वाक्यहीन भयो। आखिर केही भन्नै परेकाले झट्ट सोध्यो, तिमी किन प्रेममा आफै चाहिँ गर्दैनौ? तिमीले यो सिनेमा हेऱ्यौ? बुढाले तरुणी बिहा गरेर कति बेहालत भएको देखाएको छ डाइरेक्टरले, भन्यो पार्थिवले। मलाई त्यस्तै बुढो हुने मन छ। ल ल, म 56 वर्षको हुँदा बिहा गर्छु, त्यसकारण म 40 वर्ष पुग्दा मेरी दुलहीको पृथ्वी तलमा अवतरण हुनेछ। अहिले धेरै वर्ष छ। पापी, महापापी, पार्थिव डगेन, चोटमाथि चोट लागेर रगतै रगत भए पनि अघि बढिरहने वीर जस्तो। पार्थिव अविचलित स्वरमा कुनै महान अध्यादेश वा सत्योक्ति भन्नै पर्ने जस्तो गरी सोध्यो, रवि तिमी जान्दछौ बिना कर्तव्य अधिकार पाइँदैन? यो क्वेसन अस्ति पनि टेस्टमा पनि आएको थियो। पार्थिवले गम्भीर मुद्रामा स्वीकृति प्रकट गर्यो औ भन्यो, आजदेखि एक महिनाभित्रको कुनै साँझमा, कारण प्रथम साँचो प्रेम मिलन साँझमै हुन्छ, तिमी इसाबेलसँग मान्छे नहिँड्ने बाटाको छेउको कुनै हावाघरमा चुपचाप उभिएको हुनेछौ। तिमीलाई दुवै जस्तो कि बोल्ने डराइरहेका छौ। इसाबेलका दुवै कानमाथिका कैला केसहरू छरिएका छन्। बिचरी केस मिलाउन चाहन्छन् तर तिम्रो लाजले उसको हात उठ्दैन। त्यति बेला तिम्रो कर्तव्य के हुन्छ? तिम्रो कर्तव्य हुन्छ साहसपूर्वक छरिएका केस तिमीले मिलाइदिनु। त्यो कर्तव्य पूरा गरेपछि तिम्रो इसाबेललाई मही खाने अधिकार हुन्छ। दुवै हाँस्न लागे। तिमी अस्ट्रियामा जन्मेको एफ फ्राइडको सिद्धान्तहरूमा अझ अनेक थप हुने थियो भने रविले, उसले जानेको यस्तै थियो। मुसलमानी तरिकाले तारिफ अदा गरेपछि पार्थिवले भन्यो, आजको यो अश्लील साहित्य गोष्ठी यतिमै समाप्त होस्। फेरि पार्थिवले नै भन्यो, म जान्छु घर, अब भोलि म आउँदिनँ। मेरा टारमा भोलि कालिम्पोङमा एक्जिबिसन म्याच छ, जलपाइगढीको लामा छ ब्याक उत्तापट्टि, तर यति यति मात्रै घुम्नु पाएँ भने। पार्थिवले आँखा चिम्चिमाउँदै बलियो मोटो खुट्टाको मार्यो। छानामा पानी जोडले परिरहेको आवाजले दुवैले थाहा पाए। राजबारीको छङछङे छाँगाले माटो मिसिएको पहेँलो पानी पुल तल ओइराइरहेको थियो होला, तर रातको कालोमा त्यो देखिएन। सिद्राबुङ बिजुली कलमा आज बल्ल बल्ल चाहियो जति पानी पुग्यो होला। रातभरि कर्मचारीहरूले सजग बस्नुपर्नेछ। बरबोटेको अग्लो पहरे पुलको फ्लुम लाइनमा आज पानी बेगले रातभरि बग्नेछ। भित्र गई चिया सिङ्गडा ल्याएर दिँदै रविले पार्थिवलाई फेरि सोध्यो, यी सबैको मनमा के होला? तिनको प्रेम पाउला? म चिया खान्न, चियामा भिटामिन हुँदैन भन्यो पार्थिवले। भन न, के म प्रेम पाउला? पार्थिवले बाइबल खोल्यो, बीचमा के लेखेको त्यो भन न, म प्रेम पाउला? वृष्टिको आवाजलाई जित्ने तीखो उच्च स्वरमा पार्थिवले बाइबल पढ्यो, नौ, म तिमीलाई भन्दछु माग अनि यो तिमीलाई दिनेछन्, खोज अनि तिमीले त्यो पाउनेछौ, ढकढकाऊ अनि त्यो तिमीलाई खोलिनेछ। दस, कारण प्रत्येकलाई जसले माग्दछ खोज्दछ पाउँदछ र उसले ढकढकाउँछ उसका निम्ति खोलिन्छ। रविले भन्यो, जरुर इसाबेलले त्यो पढेकी हुनुपर्छ। जनक घरमा एक काम परिआएकाले नै होला आज मिटिङमा जान सकेनन्। दा नामग्याललाई गान्तोकदेखि सोझै ल्याएर अस्पतालको प्राइभेट रुममा राखे। रोग कलेजाको हो वा फोक्साको डाक्टरहरूले अझै पक्का भन्न सकेका थिएनन्। मुखबाट गइरहने रगतबाट विशेष केही थाहा नलाग्दा डाक्टरहरू थुक जाँच्दै थिए। सँगै आएकी नामग्यालकी श्रीमती जनक कहाँ नै बसेकी छन्। गान्तोक जाँदा जनक बराबर उनीहरू कहाँ बस्छन्। गान्तोक बजारकै अलिकति माथि उनीहरूको दुई तले हरियो रङ लागेको छप्पर भएको काठको घर छ, जसमा नयाँ भाग हालै सिमेन्टको थपिँदैछ। सडकतिर फर्केका ठिक ठिकैका ठूला चार पाँच झ्यालहरू छन्, तर ती सब एकचोटि खोलिएको कहिले देखिँदैन। जनकको एउटा फोटो मुनिल्लो तलाको कोठामा टाँकिएको छ। नक्सामा भन्दा मान्छे नै राम्रो हो तपाईँ त, जनकलाई नामगिरकी श्रीमतीले भन्छन्। श्रीमती कान्छी हुन्, जेठी स्वास्नी लासाकी काजीकी छोरी हुन्। जेठीपट्टिका खर्सान भिक्टोरिया स्कुलमा पढिरहेका दुई छोरा छन्। तिब्बतसँग व्यापार गर्छन् नामगेल। सिनियर क्याम्ब्रिज पास गरेका अग्ला मिलनसार सिक्किमे सज्जन छन्। दुई तीन वर्षदेखि उनको स्वास्थ्य बिग्रिरहन्छ। कालिम्पोङ कलेजमा पढेकी तर आइए पास नगरेकी यो कान्छी नाम यमुना। यमुनाले भनिन्, एउटा कथाको किताब पढ्नु देऊ न दाजु, आफै छान्नुहोस् भनिराखेर रवि कोठादेखि निस्क्यो। तीसभन्दा उभु उमेरकी यमुनाले आफूलाई दाजु भन्दा रविलाई एकसाथ डर घृणा लाज हर्ष लाग्यो। यो हिजोको कुरा, कथाको किताब होइन, त्यहाँ भेटाएर अल्बम लगेछन्। आज फेरि त्यहाँ अल्बम झिकेर यमुना सीता र बाबुनीसँग हेर्दै बात मार्न लागेकी छन्। अल्बमको प्रत्येक अनुहारलाई यमुना सिनेमाका एक्टर एक्ट्रेससित सँग दाँच्छिन्। अङ्ग्रेजी फिल्मको हिरोहरूको नाम आफ्नै गाउँलेहरूको जस्तो यमुनालाई थाहा छ। दिदी, ताजमहल पनि पुग्नु भएछ नि बेनासँग, कहिले हँ? फोटो देखाउँदै सोधिन् यमुनाले। छ सात साल भयो भनेर सीताले उत्तर गरेकालाई सुन्दै नसुनै यमुनाले भनिन्, म त साउथ गएकी छैन हो, मलाई त मद्रासीहरू साह्रो मनपर्छ। सीताले बाबुनीलाई हेरिन्। बाबुनी त उदास थिइन्, एमके कामदेखि सस्पेन्ड भएको थियो। बिहान बाबुनीको एमकेसँग सानो बाजाबाज पनि भयो, मलाई फेरि ट्रान्सफर यति छिट्टै किन गर्छ, म जाँदै जान्न बरु छोडिदिन्छु यस्तो नोकरी, लात मारो त्यस्तो नोकरी, एमकेले कराएको थियो। यमुनाले फेरि आश्चर्य मान्दै सोधिन्, के राम्री हो, को हँ? सीता र बाबुनी दुवैले हेरे। इसाबेलको नक्सा थियो, अलिक र खिचाइको तारिफ पनि हो, कुनै किन अहिले बाबुनीले त्यसो भनिन्। एकछिनमा घरभरि जनक दिव्य रविका दुईजना साथीहरू सब आइपुगेका थिए। यमुनाले बाबुनीको सानो छोरालाई छोरीको जामा लगाइदिएर नचाउन खोज्दै थिइन्। नानी नमानेर रुँदै थियो, तर बाबुले केही नभनी त्यसै बसेकी थिइन्। बल्ल बल्ल नाच्न मान्ला कि भनेर भुइँमा यमुनाले छोड्दा नानी भागेर बाबुनी कहाँ टाँसिन पुग्यो। थुत्त पक्रेर यमुनाले नानीलाई मै खाँदै खाँदै बाहिर लाग्यो। किन त्यस्तो अत्याचार गरेको त्यो नानीलाई? रविले बाबुनीलाई रिसायो। यमुना फेरि अग्लो एडी बजाउँदै भित्र पसिन्। जनकलाई हेर्दै सोधिन्, आज इङ्ग्लिस फिल्म के छ? जाउँ है लभेन। तपाईँ बहिनी अस्पताल नजाने, सिनेमा जाने? छक्क परी केही रिसाई सोधिन् सीताले। ऊ दिदी पनि जाने अरे, यमुनाले भनिन् जनकलाई। सीताले जनकको अनुहारदेखि नजर भुइँमा झारिन् अरू बाबुनीलाई हेरिन्। हामी अङ्ग्रेजी हेर्दैनौँ, हिन्दी खालि हेर्छौँ, बुझ्दैनौँ पनि अङ्ग्रेजी। पत्नीको समर्थनमा आए हाँस्दा जनकले पनि भने, म पनि बुझ्दिनँ अङ्ग्रेजी फिल्म, झन् वेस्टर्न त के, घाँटीभित्र बात गर्छ र बित्थामा झगडा गर्छ, किन हो के कारण कुन देशमा, अह बुझ्दिनँ म त। यमुनाको कालो आँखा पारेर सबैलाई हेरे। अस्पताल जानुपर्छ भरे, जनकले भने। फेरि यहाँ भूदेव आउँछ सल्लाह गर्न। घडी हेरेर, खै रत्नबहादुर अझै आएन? रविले बिस्तारो भन्यो, आउनुपर्ने। यमुनाले आफूलाई सबबाट तिरस्कृत अनुभव गरिन्। बिचरा मेरो लोग्ने भनिन् यमुनाले, आफै पहेँलो भएको छ, जान्छु हो, म त जानु पर्यो, त्यो डाक्टरले मलाई पस्न दिन कोठामा भने म त बेसरी बाँच्छु पो। सबै यमुनालाई हेरिरहेका थिए। तिनले ठूलो च्याप्टो बुट्टी बाघ एकपल्ट चेन तानेर खोलेर भित्र हेरेर फेरि बन्द गरिन्। निकालेको सानो सेतो रुमाल मुटीमा पक्री बेगसँग बाहिर निस्किन्। मुनि ग्यारेज छेउको पान दोकानमा जम्मा भएर केटाहरू ठट्टा गर्दैछन्। एकजनाले सबैलाई खुब हँसाउँदैछ, अरू केटाहरू बोर्डभरि सेतै पाउडर हालेर क्यारम खेल्दैछन्। माइलाले हँसाउँदै बताउँदै थियो कसरी माथिको बेलामा लास परिञ्जेल साथीहरूले त्यसलाई कुटेको थियो र नालीमा हालिराख्दा नालीमा बगेर आएको मैला पानीले बौडिएको थियो। माइलाको कुरा त्यति मात्रै तर भन्ने ढङ्ग साह्रै स्वादिलो थियो। सुन्ने सबै हाँस्थे। जनक आफूले थाहै नपाई कति बेरदेखि तिनीहरूको गफ मन लाएर सुन्न लागिसकेका रहेछन्। मनमा तर्क द्वन्द र दुविधाहरू धेरै आएकाले त्यस्तै भयो। बिचका कुराहरूमा पनि मन लाएर सुन्न लागिएछ। क्यारम खेल्नेहरूमा ठूलो आवाज हाँसेको र चुकचुकाएको उठ्यो। लद्दु लुईले खेलमा नील बचाएछ, आज बाँचेर बाली गयो, माइलाले टिप्पणी गर्यो। माइलाको नेपाली आफ्नै छ, फुटबल हान्नलाई ऊ घोच घोच भन्दै कराउँछ, खानुलाई भन्छ बोक्नु। कुमारले नानीको आमा बिहा गरेर नानीहरू सब ल्याउँदा खोगी नै ल्याएछ भन्यो। नील दिन नपाउँदा क्यामेरामा मजै हराई खेल उठ्यो औ बाइस्कोपको गीत सुसेल्दै केटाहरू मोमो दोकानतिर पसे। जनकलाई अचेल छेण छेणमा त्यसै विरक्ति लाग्छ, केही गरौँ लाग्छ, धेरै काम गर्छन् पनि तर गर्दा गर्दै खेलाँची लाग्न थाल्छ। शरीर मन आत्मा र अरू पनि उसँग जे जे छन् सब लाएर गर्नुपर्ने कठिन काम गरौँ भन्ने लाग्छ। जनकले म्युनिसिपलको कमिसनरी पनि राम्ररी गर्न छोडेका छन्। मिटिङको तारिकसम्म थाहा हुँदैन उसलाई, अरू कमिसनर साथीहरूले सम्झाएमा त तिनी चेम्बरमा उपस्थित हुन्छन्। हलुको निलोमा मसिना सेत धर्काहरू भएको खुकुलो कमिज लाएका जनकलाई रविले कोठाभित्र ऐनादेखि माया गरेर हेरिराखेको थियो। रवि बोलाए जनकले। ज्यू, रवि बाबुको छेउमा आयो। जनकले आफ्ना अहिले तक मनमा भएका सबै कुरा चलिरहेका आँखा उठाएर रविलाई हेरे। रत्नबहादुरलाई ठिक आजै आउनु भन्यो के तिमीले? आएन त। आउँछु, सत्रमानसँगै आउँछु भनेको थियो। जनकले त्यति मात्रै सोधे, रवि त्यत्तिकै उभिरह्यो। भित्रबाट सीताले चिया खान डाकिन्। जनक गए, पछि पछि रवि पनि पस्यो। अलैँची बेचेर मात्रै जान्छु भन्दै थियो अरे, भनिन् सीताले। त्यसै गरोस् न। त्यसरी अलैँची रिसाए जनक। रत्नबहादुरले पटक पटक गरी लगेको हिसाब निकै पुगेको थियो। खरखेत लेखाएको छ जनकसँग, त्यो लिएर आफ्नो खेत समेत गाबी एक चक्ला पारी नै निकै दाममा बेच्ने जनकको विचार छ। विचार छ कि बेच्नै परेको छ, आफूमाथि नै नालिसान लागेको छ। कसरी चल्ने अब, उपाय देख्दिनँ, हारे। जनकको अनुहारमा त्यतिको निराशा त रविले अघि कहिले देखेको थिएन। सांसारिक व्यवहारले ती दुईलाई नयाँ नयाँ रूपमा चिनाउँदै ल्याउँदै थियो। म फेरि जान्छु, बोलाएर यसपल्टसँगै लिएर आउँछु, सहायकारी र उपयोगी हुन चाहिँ, रविले भन्यो। जनक खाइरहे, सीताले चिया थपिदिन्। सीताको चिया जनकलाई विशेष रूपले रसिलो र मिठो लाग्छ। आफै सीता नुन चिनी दुवै मिसाएर चहकिलो स्वादको चिया खान्छे, तर जनकलाई चिनी मात्रको कडा चिया, रङको बाक्लो दुधको मोटो चिया चाहिन्छ। आफ्नो बानी परेको छुट्टै नेपाली बटुको भरि मानव त्यही चियासँग प्रोत्साहन पिएर झर्के भने जानु पर्दैन, जरुरत छैन, म गर्छु। पछिल्ला दुई शब्दमा जनकको दृढता बढ्यो। रवि पनि आत्मविश्वासी छ। त्यो आत्मविश्वास तर कलेजमा पढिरहेका विद्यार्थी युवकहरूको जस्तो आफ्नो निर्दोषत्व र संसारको अनभिज्ञताले बनेको छ। हो, त्यसको जाँच हुनेछ। जनकको आत्मविश्वास चाहिँ आफ्नो योग्यता र संसारको दुर्बलता चिनेर बनेको छ। जनकको दृढताले रविलाई हर्ष लाग्यो। समस्या हल भएको जस्तो छ्याङ्ग उज्यालो लाग्यो। यति बेलै बाहिर दरवाजामा आएर कसैले धुकचुकाउँदै धुकचुकाउँदै बिस्तारो रटकायो। रवि उठेर गयो। एमके रहेछ। बाबु छ? एमकेले सोध्यो। हुनुहुन्छ। हातमा निकालेर तयार राखेको लिफा थपक्क एमकेलाई रविलाई दियो। दिनु ल यो चिठी बाबुलाई। कसको चिठी? कसले पठाएको? सेक्रेटरीले, एमकेले गरुकाएर भन्यो। भित्र आउनुहोस् न ल काका। एमके दैलो बाहिरै उभिरह्यो। आउनुहोस् न। आयो। बस्नुहोस् न। ठिक छ, यत्तिकै ठिक छ, भेटेर गइहाल्छु। अरे बस्नुहोस् न, के हतार त्यस्तो। बस्यो। चिठीमा भूदेवले जनकलाई लेखेका थिए। सभा राम्ररी भयो, जम्मै प्रस्तावहरू पास गरिए। अब अरू सल्लाह गर्नलाई चाहिँ चाँडै भेट गर्नु। मिटिङमा को को आएको थियो? सोधे जनकले। एमकेले दुई चार नाम दियो। ज्यादालाई एमके चिन्दैन थियो। कसले बोल्यो? भूदेव बाहेक अरू कसैले बोलेन रहेछ, खालि बात मात्रै गरेछन्। नोकरी, व्यापार, जमिनका सुविधाहरू मागेर ज्यादा जस्ता कुराहरू थिए। नेपालदेखि प्रतिवर्ष दार्जिलिङ आसाममा बस्न आएका नेपालीहरूको विषयमा पनि प्रस्ताव थियो। भूदेवले भने, अरे पछि जनकले सुन्यो। पञ्चशील र सहअस्तित्वको शान्ति नीतिले हामी रणकुशल गोर्खालीहरूलाई अनुपयोगी बनाएर बेकार पार्न आँट्यो। बाघ, बिरालो, मुसा, बाख्रा, साँप, चरा, घडियाल सबैले आपस्तको बैर भुली एक ठाउँमा मिलेर सहअस्तित्वको आधारमा बनेको त मैले खालि एक जग्गामा देखेको छु, पार्कको मुनि चिडियाखानामा। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको सप्तरङ्गी एफएम, ग्लोबल एफएम र एफएम मेची ट्युन्स, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, उदयपुरको त्रियुगा एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, स्काई एफएम, इटहरीको सप्तकोशी एफएम, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र डुकडुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र जाल्पा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र रेडियो आवाज, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन र नवलपरासीको नवलपुर एफएममा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम, रेडियो हापुरी र रेडियो नयाँ युग एफएम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, अर्घाखाँचीको रेडियो देउराली, कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। त्यस्तै बाँकेको रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, अछामको रेडियो रामारोशन, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, रेडियो अपी, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज, कालीकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रिय र रेडियो नागरिकबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एक्लै भूदेव त्यस बेलुकी डुल्दै जलपहाडको डाँडामा पुगेका थिए। काँड उडाएर पठाए आधा मिनट पनि नलाग्ने दूरीमा दार्जिलिङ सहर आँखा अघिल्तिर फिँजिएको छ। उत्तरतिरको लम्तीमा सिंहमारी पाखाका काठका ससाना राता हरिया घरहरू देखिन्छन्। तलतिर जेल खान्छ जसको मास्तिरबाट टटमैले घिर्लिङका जोडीतार उँदै उँदो गएका देखिन्छन्। क्यापिटलको चाराखे टाउकोमा छ बज्न लागेको छ। त्यसका वरिपरि छन् दार्जिलिङका फेसनदार घरहरू र अफिसहरू। चौरस्ताको गोल त्यहीँ होला भनेर यहाँदेखि अन्दाज लाउन सकिन्छ, तर खोज्दा खोज्दै राजभवनको निलो गुम्बज आँखामा पर्छ। बीचमा चोक बजार छ जहाँ मानिसका असङ्ख्य काला टिकाहरू चलमल गरिरहेछन्, हिँडिरहेछन्। यी सबभन्दा पारी तुमिल दूरस्थ फालेलुङ र सन्त कपु डाँडाका लहरहरू छन्। त्यसको पृष्ठभूमिमा उज्जवल हिमालय आज झन् सेतो र आकर्षक छ। यतातिर रातको छाया पर्दै आउँदा पनि त्यहाँ मध्य दिनको चाहिँ उज्यालो देखिन्छ। हिमालयको सेतो विस्मृति लमाई र श्रद्धेय उच्चतामा कुनाकुनी परेर चोटा कोठा भने जान्छन्, जहाँबाट पहाड़ी टिस्टा र रङ्गीतहरू निस्कन्छन्। हामीलाई गङ्गाभन्दा टिस्टा महान र पवित्र हो भन्ने भावना हेर्दा हेर्दै भूदेवको मनमा आयो। आकाशको निलो देखि एक चरा हुलहुत्तिएर आए। ससाना छन् चराहरू, संख्यामा 40 भन्दा बेसी छन्। एक जातिका ती चराहरू बथानमा उड्छन्, घुम्छन्। बथानदेखि पृथक कुनै एकको अस्तित्व छैन। भूदेव हर्षले सास रोकेर हुलको उडान गति पारस्परिक अन्तर्ज्ञान हेरिरहेछन्। उच्च आकाशको शून्यतामा जहाँ कुनै अवरोध छैन, बार र छेकान छैन, तर अनन्तता र स्वतन्त्रता छ, त्यहाँ टक्क 81 ती चराहरू एक जीव बनेर एकपल्ट अडिन्छन्। बेगले नयाँ दिशा लिन्छन्। कसरी हो, किरिङमिरिङ परि घुमिरहेछन्, फेरि छेडमा फुकेर जललहरीको अनुकरणमा तलतिर झरिरहेछन्, पोखिरहेछन्। मानौ आकाशमा रहेको कुनै अदृश्य पहाडी पथलाई तिनीहरूले देख्दछन् र त्यसलाई नछोडी हिँडिरहेछन्। अदृष्ट झरनामा पकेट थापेर खेलिरहेछन्। मानौ ती जम्मै पक्षीहरूका एउटै मन, एउटै आत्माले बसेर प्रेरणा दिन्छ, सञ्चालन गर्छ। उनीहरूको अनेक चाल, उडाइ र गति एउटै संयुक्त प्राणको जीवन हो। चराहरूले एकसाथ बसेर सिक्रो रुखको कालो आँगालाई जम्मै छोप्यो। पलक मारेर आँखा खोल्दा फेरि ती जम्मै त्यहाँ थिएनन्। भूदेवले चारैतिर खोजे, ती कहीँ देखिएनन्। गत सप्ताह भूदेवहरूले मिटिङ गरेको बजारतिर फैलिना साथै ठाउँ ठाउँ उपद्रव हुन थालेको छ। अफिसमा यस्तो खबर घरिघरि आउन थाल्यो। औ भूदेव छक्क परे। लेबुङबाट आएको ठूलो पल्टने गाडीमा पनि केटाहरू ढुङ्गा आनेछन्। एकजना पक्राउ पनि पर्यो। त्यसको भोलिपल्ट फेरि उँधोबाट आएको एउटा ल्यान्ड रोभर रोकेर एउटा बङ्गालीको चस्मा भाँचिदिएछन्, बाकसहरू फ्याँकिदिएछन्। भूदेव दौडेर तुरन्त पुगे, तर त्यहाँ जम्मा भएर त्यही विषयमा बात गरिरहेका अरू मानिसहरू बाहेक कसैलाई भेटेनन्। बेलुकीतिर फेरि खबर आयो। दोरङ्गा बजारको कैयाँको दोकानभित्र दुई चार केटाहरूले ढुङ्गा हानेर ऐना फुटाएर दोकानेलाई पनि कुटेछन्। भूदेव पुग्दा मानिसहरूको भिड थियो, दोकानहरू सब बन्द। केटाहरूलाई पुलिसले थाना पुर्याइसकेका थिए। थानामा ओसी साहेबले तपाईँलाई बोलाउनु भएको छ, सादा पोसाक लगाएको एउटा दुब्लो पुलिसले भूदेवलाई भन्यो। थाना पुगेपछि म फर्कन पाउँदिनँ, भूदेवले बुझे। फेरि त्यहाँदेखि भाग्न उचित पनि भूदेवले देखेन। निश्चय नै पक्राउको वारेन्ट लिएर आएका अरू पुलिसहरू पनि तिनले वरिपरि देखे। थुप्रै मानिसहरू चोकदेखि थानातिर जान थाले, गइरहेका थिए। फेरि उत्तिकै मानिसहरू फर्किरहेका थिए। कसै कसैले भन्दै थिए 144 धारा लागेको छ। चोकका दोकानहरू पनि चराकचुरुक उठे। आधा घण्टाभित्रमा भूदेवको छुटकाराको माग गरेर पोस्टरहरू निस्कियो। रात परेपछि अरू केही भएन। जनक भोलिपल्ट थाना गए। डालीदेखि आएका पुलिसहरू थाना जाने बाटोमा लहर लागेर उभिएका थिए। मानिसहरू त्यत्तिकै छन्। कलेजका केटाहरू पनि आज छेउमा भेला भएर नारा लाउँदै थिए, केटीहरू पनि थिएनन्। जनक सरासर थानाभित्र बसे। हाजतको एक कोठामा 5-6 केटाहरू बन्द थिए। जनकलाई देखेर तिनीहरू सबै चङ्गिला भए। अघिसम्म ती मध्येका कतिजना बाहिरकाहरूलाई हामी डराएका छैनौँ भन्ने देखाउनलाई होला धुमधाम सिनेमाको गीत जोड जोडले गाउँदै थिए। सुन्ने मानिसहरूलाई लाज लागिसकेको थियो। थुनिएका ती केटाहरूमा एकजनालाई मात्रै जनकले चिने। अहिले हुल झन बढेर आयो। पुलिसका अफिसरहरू भिड भएको ठाउँमा आउँदै जाँदै हेर्दै गर्न थाले। तिनीहरूले खुला बनाएको पुलिसको लहरदेखि छिरेर गई एक दुईजना मानिसहरू थानाभित्र च्याउन पुगे। हेर्दा हेर्दै 30-40 एउटा सानो बेग्लै झुण्ड थानाको दैलोसम्म आइपुग्यो। एउटा इन्सपेक्टरले आएर लहर बसेको पुलिसको हवलदारको कानमा केही भन्यो। सबै पुलिसहरू त्यहीँबाट हटेर गए औ थानाको दैलोमा दुई दुईको लहर लागेर उभिए। पुलिसहरू गएपछि त्यहाँको अहिले ठूलो भइसकेको भिड जित भए चाहिँ कराउँदै दैलाको सानो झुण्डमा मिसिन पुग्यो। त्यही हुलमुल बीचमा नारा मच्चिन थाल्यो। एकछिनमा भित्रबाट जनक निस्के, तिनले भिडमा हेरे, अरू चिनेका चार पाँच मानिसलाई बोलाएर थानाभित्र लगे। अब छोड्छ, अब छोड्ने रहेछ भन्ने काने खबर हुलमा तरङ्ग चाहिँ फैलियो। झन जोडले नारा लाग्न थाल्यो। केही बेरमा भित्रको फलामको दैलो कराएर खोलेको उभिनेहरूले सुने। छोड्यो छोड्योको आवाज चारैपट्टिबाट उठ्यो। आतुर भएका हुलहरू जम्बै आँखा थानाको दैलोमा पुगेका छन्। फेरि आयो आयोको आवाज बराबर सुनियो, तर कति हेर्दा पनि ढोकामा कोही आएन। एउटा मोटो जुङ्गे पुलिस ढोकामा देखा पर्यो। फेरि आयो आयोको आवाज मच्चियो र हाँसो चल्यो। निश्चय नै अहिले चाहिँ दैलोमा एक एक गरी पक्रिकाहरू सबै देखा परे। ती निस्किरहेका छन्। ती हँसिला अनुहार लिएर कोही कोही भिडमा चिनेकाहरूलाई हात हल्लाउँदैछन्। भिडमा अहिले जोड जोडले किन हो हाँसोको लहरा छुट्यो। कोही कहाँ कमिक गर्दै होला। भिड्र भिडदेखि फेरि हटिदेऊ छोडा छोडा भन्दै कसैले करायो। भिड फाटेको बिचमा एउटी मोटी आइमाई हातभरि खदाहरू बोकेर ठेल्दै चढिन्। छुटेकाहरूलाई एक एकवटा लगाइदिए। भिडमा अपारको हर्षध्वनि मच्चियो। त्यसपछि सेता खदा लगाएका ती युवक मुक्त युवकहरूलाई अघिअघि लाएर भिड कराउँदै चोकतिर निस्क्यो। जनक थानाबाट बाहिर निस्कदा पुलिसहरू पनि थानाभित्रको मैदानमा छरिएर मगमा चियाहरू खाँदै थिए। जति अघि गयो उति ठूलो बन्ने हिउँको गोली जस्तो अघिको भिड पनि बजार चक्कर लगाई चोकमा आएर तितरभित्र भइसकेको थियो। बुदेव थानामा थिएनन्। तिनलाई हिजै तल जेलमा पुर्याइएको थियो। एउटा पुलिसलाई साथमा लिएर जनक जेलतिर झरे। जाँदा जम्बै चाँदमारी पाखामा एक प्रकारको अशोभनीय सन्नाटा थियो। सडकतिर एउटा केटाकेटी पनि खेलेको थिएन। टटमैलको छोटो घिर्लिङले यति बेलादेखि नै सहरको मैलो ओसार्दै थियो। चिल काग र गिद्धहरू मैलामाथि बसेर घिर्लिङसँगै गएका जनकले हिँड्दै हिँड्दै पनि हेर्दै थिए। फुलबारी सुनसान थियो। अफिस छेउको सानो पोखरीको पानीमा असङ्ख्य मसिना सुक्खा पातहरू खसेका होला। औ डिलमा उभिएर बैंसको रुखले आफ्नो मिहिन केशको मुठा पानीमा भिजाउन लागेको होला जसलाई जनकले सम्झे। केही परतिर खडा भएको बुढो वृक्षले आफ्नो देहका सय आँखाद्वारा त्यो सौन्दर्यलाई बिहान बेलुकीको स्वर्णिम क्षणमा तरुण हृदय लिएर हेर्दछ। आत्मा अमर अजर छ औ मन चाहिँ अजर छ भन्ने आफ्नो भनाइ सम्झेर जनक हाँसे मन मनाई। ऊ फुलबारी घुम्न नआएको कति साल भइसकेछ सम्झेर फेरि जनक मौन भयो। जनकले आफूलाई बताउन सकेनन् किन आज यी सब भावना तिनका मनमा आइरहेका छन्। बुदेवसँग पाँच मिनट बात गर्ने समय पाएर जनकले भने तिनले पनि अरूले जस्तै बन्ड सही गरेर निस्कने काम गरून्। बुदेव ऋषले आगो भए। तोकेको समयभन्दा अघि नै गण्डागोल गरेर गण्डागोल भन्ने आन्दोलन सही गरेर सब चिज चौपट भयो बताए जनकले। जनता अलग छ, साथ दिँदैन। साथीहरू दिल्ली र कलकत्ता तार गरेर सन्तुष्ट छन् अनि कुन ठूलो आशा राखेर के काम गर्नु। बुदेवले जनकलाई तुच्छ मानेर हेरे। म जेलमा हुनु नै तिमीहरूले काम गर्ने उत्साह र न्यू पनि पाउने मौका हो तिनले भने। जनकले एक्कासी रातो अनुहार पारे। त्यति ठूलो नहुनुहोस् बुदेव बाबु भने जनकले। पार्टीको एकताको लागि कृपया यो बन्डमा सही गरेर अरू जत्तिकै सानो हुनुहोस्। बुदेवले अन्तिम निर्णय दिएर झट्टै भने पार्टीको एकताको लागि मैले यस्तो कागजमा पटक्क सही गर्नु हुँदैन। भोलि बिहानै रातारात गरी छापेको पर्चा बजारभरि बाँडिन लागेको थियो। भात खाने गरेकै दोकानमा सुतेर रत्नबहादुर वाइबा र अर्जुन आज घर फर्किरहेका थिए। बारिकमा आइपुग्दा अर्जुनले पनि एउटा पर्चा समात्यो। जनकको वक्तव्य थियो, सहरमा भइरहेको उपद्रवहरूसँग पार्टीको केही सम्बन्ध छैन। बुदेवलाई अकारण सरकारले पक्राउ गरेको र बिना शर्तको रिहाई झट्टै होस्। अर्जुनले अर्को एउटा पर्चा पनि मागेर दुईवटा एकसाथ पट्याएर बनियान मुनि कमेजको गोजीमा राख्यो। सत्यताको ज्योतिले एकाग्र रिजु रेखाको पथमा यात्रा गर्दैन। अनेक पूर्वाग्रह र स्वार्थको आकर्षण क्षेत्रबाट भएर जानुपर्दा यसलाई किञ्चित विपद हुनु र बाँगिनुपर्छ। प्रष्ट र निश्चित रूपमा जनक र भूदेवको बाटो त्यसै दिन फारिएको थियो। दुवैले त्यस घटनामाथि निष्पक्षता साथ विचार गरे। दुवै सत्यतालाई आफ्नो पक्षमा देखे। यति हो कि जनक आफ्नो समर्थन नियम कानूनका लिखित पृष्ठहरूमा खोज्थे, तर भूदेव भइसकेका र हुनुपर्ने घटनामाथि स्थापित घटनालाई भूदेवले यसरी जुन अपूर्व तौरले स्वीकार गरे जनक अझै राम्ररी बुझ्दैन। आन्दोलन त्यसै सेलाएर गयो, फासफुस भयो। महिना दिन जतिपछि भूदेव पनि छोडिए। तिनी फेरि निरन्तर अफिस आउन थालेका छन्। दिनहुँ अफिस आउने एक प्रकार सानो सहरमा दैनिक राजनीति गर्नु बराबर हो। जनक भूदेव दुवै सँगसँगै पार्टीमा देखिन्छन्, तर अबका ती दुई बीचको सम्बन्ध एउटै पुस्तकभित्रको पृष्ठ एक र सयको जस्तो। जनक बाहिरको राजनीतिलाई घरमा ल्याउँदैनन्, सडकमै छोडिराखेर घरमा आउँछन्। घरको ढल्न लागेको गाह्रो थाम्न, कोपिला फूलहरूलाई हुर्कने अवकाश दिलाउनमै मनको तिनको विशेष चिन्ता छ। यस्तो कृतिको लोभ छैन भन्नु सराचर झुट लेख्नु हो। कृतिको विषयमा जनक भन्छन्, मेरो स्मारकमा केवल जनक नाम प्रशस्त होस्, अरू लेख्न नपरोस्। यसको विषयमा तिनी भन्छन्, यस तपाईँको छोरानाति जस्तो यसले बुढेसकालमा तपाईँको शरीर र मनलाई पाल्दछ। जनकको यसरी अत्यन्त भौतिकवादी र यसै जीवनको छ। जनकको अभ्यन्तरमा एउटै भएछ, समाजमा उसको स्थिति र मर्यादा नझरोस् भन्ने। ज्यादा चढ्न उनी डर्दछन्, कहीँ पतन तीन गुणा बढ्दा नहोस् भनेर। कहिलेकाहीँ जनक गम्दछन्, उसको यो मानसिक भय उसको ढल्कँदो उमेरको प्रतिफल हो कि? जनक आफै जान्दछन्, उमेरसँग त्यसको भय कति पनि सम्बन्ध छैन। डेढ दुई महिनाको समयभित्रमा दसैँ त्यौहार बाहेक निकै कुराहरू भए। रविले बिएको चतुर्थ वर्ष पनि प्राय समाप्त गरिसकेको छ। एमकेको नोकरीमा सस्पेन्सन त्यत्तिकै टाँकिएर अस्ति खारेजको चिठी पनि आयो। सुर्ताएर बाबुले दुई दिन घरदेखि बाहिरी निस्किनन्। यसै महिनाभित्र पुष्पाला माग्न मानिसहरू आए। बाबुनीले नमान्दै पनि बाबु चाहिँ राजी भयो। मलाई यहाँको गोर्खा फौजमा केटा सर्जेन्ट क्लर्क थियो। पुष्पालाई आज तक सीता, जनक, एमके कसैले पनि विवाहयोग्य तरुणीको रूपमा कल्पनासम्म गरेका थिएनन्। एक्कासी विवाह भएर जाने सुनेर सबै पहिले अकमकिए। त्यसपछि यतिन्जेल यथोचित प्रेम र ध्यानोसलाई नदिएकोमा सबैले आफूलाई कता कता दोषी ठहराए। मलायाको राष्ट्रिय स्वतन्त्रता वा गोर्खा फौजको भविष्यतलाई हेर्नु पुष्पाको काम होइन। पुष्पालाई खालि आफ्नो पतिसँग अब दुवैको भविष्यत मात्र हेर्नु छ। जनकले यस्तो भने, बिहामा सीताले पुष्पाको आज तकको दशैँमा आउन नपाएको राम्रो र दामी सारी उपहार दिइन्। छानामा माइक बजिरहेको थियो। माइक बज्दा सधैँ जस्तो जनकलाई याद आउँछ दुईटा कुरा। गाउँघरमा बिहा भयो भने किन्न हो कुनी, रत्नबहादुर बुढालाई खल्लो लागेर आउँछ, आगो ताप्न थाल्छ, बेसरी अँगिनामा दाउरा कोचर्छ। के बिघ्न हालेको भन्दै बुढियाले धुवा आउँदै गरेका दाउराहरू पाँच छवटा झिक्छिन्। आगो जलेर ज्वाला लप्कन थालेपछि अलिक पछि भागेर रत्नबहादुरले भन्छ, अचेलको बिहा के बिहा, छ्या, दस रुपियाँको माइक धुरीमा झुन्डायो, रातभरि ट्याँ ट्याँ बजायो, आउने जानेलाई थाल थापेर बस्छ, तर खानापिना छैन, दुई कागज जस्तो पातलो पुरी र इस्कुसको जरा। उहिले जस्तो कहिले हुन्थ्यो त अचेल, तर्खली र इखालु बुढियाले सहमति प्रकट गर्छिन्। बुढाबुढी आफ्नो बिहा बोल्दैनन्। फागुनको सोह्र दिन जाँदा आजको एकतिस वर्ष अघि उनीहरूको माघी बिहा भएको थियो। जहीँ जहीँ ती नौमती बाजासँग जन्ती लगेर घरमाथि फलैचामा काँसे दर्जीको दलले नरसिंह फुकेर बिहाको शुभ सन्ध्या जगाएको थियो। त्यस रातभरि सनैको लय र भाकामा लम्बा लामा, हुकुमदार सरदार र डाक्टर र युद्धवीर राईहरू विचाराहरू सबै मरिसके। ती नाचेका थिए। पल्टनदेखि छुट्टीमा आएको बगम कान्छा मारुनी भएर दुई हत्केलामा दुईवटा थाल गुमाएर फन फनि नाच्दा काजी साहेबले फोटो पनि उठाएको थियो। दुई मन चामल पकाएर जन्तीलाई भतेर बाँड्दा पनि नपुग्दा फेरि वाहन बसाउनु परेको थियो। लहरै बसेर जन्तीको तातीले खाँदै गर्दा घरका असङ्ख्य कुखुराहरूले अब दिशाबाट घरिघरि आक्रमण गरेको र धपाउनु पर्दा पखेटाले हिर्काएर धुलै धुलो उडाइराखेको दृश्य अबको दार्जिलिङमा कहाँ। बेहुलीको घरमा जन्ती पुग्न लाग्दा बेहुलीको घरमाथिबाट जन्ती जानु हुँदैन भनेर तलमुनि फेरोमारी घुम्नु परेको थियो। जन्ती प्रचण्डलाई टपरामा रातो दही चामल लिएर बसेका उतापट्टिका आइमाई र केटीहरूले देखि बेहुलाको जन्ती चम्किएर कराउन थालेको थियो, हाम्रो बेहुला कस्तो, चामलको बस्ता जस्तो, पिरती जोड्दै जोड्दैन, जोडेपछि तोड्दैन, पक्रेपछि छोड्दैन, कराउ न, बेहुलाले चम्काउँदै थियो। बेहुली डोलीमा लिएर फर्काँदा बाटामा दुई बोतल छनुवा थालमा राखेर भालुबाबुकी कान्छीले सगुन थापिन्। घोडाबाट उत्री 26 वर्षको रत्नबहादुरले महारानी भिक्टोरियाको दुईटा चाँदीको रूपियाँ राखिदिएर सगुन फुकाएको थियो, दुध पिएको थियो। फेरि यमुना रुन्थिन्, बिहाको माइक कहीँ बजिहाल्यो भने त्यति बेलाकी गुरुमा यमुना क्लासैमा केटीहरूकै सामने रुन्थिन्। बिहाको माइक बजाइसँगै उसको कुनै कारुणिक वियोगको स्मृति होला, अधुरो प्रेमको अध्याय होला भन्ने सबैको मनमा पार्नलाई यमुना इकेजी बिजनेस नम्बर एक। अर्को घटना, अजय दास त्यहाँदेखि सरेर कचहरी छेउ कतातिर गयो, पाइए भरिको हाउस एलाउन्सले त्यहाँको खजाना तिर्न पुगेन रे। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन हो। यो उपन्यासभित्र दार्जिलिङ खरसाङ सिक्किमतिर बोलिने लवजको नेपाली भाषा प्रयोग भएको छ। तपाईँले यसलाई कसरी लिनुभएको छ कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो कार्यक्रमको ठेगाना, कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np। हवस् त अर्को साता आज रमिता छको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा लिखेको वाचन हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।